यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षयरोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी। बाँकेको बेतहनीमा ट्याङ्करले ठक्कर दिँदा स्कूलबाट घर फर्कँदै गरेका एकै घरका 2 बालकको मृत्यु। र इजरायलले गाजामा गरेको आक्रमणमा 41 जनाको ज्यान गयो।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सामाजिक न्याय र समतामूलक समाज निर्माणबाट मात्रै विकास र समृद्धिको उद्देश्य प्राप्त गर्न सकिने बताउनु भएको छ। नेपाल सरकारको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको टुगेदर फर टुमरो युथ एण्ड द प्राइम मिनिस्टर कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढ़िसकेकाले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले देशका युवाहरूलाई आफ्नो क्षेत्रमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुहुँदै सरकारले आगामी नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा चिकित्सा, कानून, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब 140 युवाको सहभागिता रहेको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनु भएको छ। नेपाली कंग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा केही दिन यता राजावादी पक्षधरहरूको गतिविधिप्रति इंगित गर्दै सभापति देउवाले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएका विभिन्न 5 विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू स्वीकृत गरेको छ। बैठकमा प्रतिस्थापन विधेयकका रूपमा आएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081, निजीकरण पहिलो संशोधन विधेयक 2081, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विधेयकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले विगतका अनुभवहरू समेतका आधारमा सार्वजनिक प्रतिष्ठानहरू सञ्चालनका लागि सम्भावित सबै विकल्पहरू खुल्ला गर्ने गरी विधेयक आएको बताउनुभयो। उपभोक्ताको हित रक्षाका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान कानूनहरूमा सुधार गरी सूचना प्रविधिको क्षेत्रमा लगानी बढ़ाउन, स्वदेशी पूँजी पलायन रोक्न र नेपाली लगानीकर्तालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन खोजेको पनि बताउनुभयो। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको अपेक्षा अनुरूप सरकारका काम कार्यवाहीलाई छिटो छरितो बनाउन प्रचलित कानूनहरू संशोधन गर्न खोजिएको बताउनुभयो। मन्त्री गुरूङले प्रस्तुत विधेयकले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने, गैरावासीय नेपाली नागरिकलाई सहज रूपमा भिजा उपलब्ध गराउने जस्ता अत्यावश्यक विषयमा देखिएका समस्याहरूको समाधान खोजेको बताउनुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले आम जनता र सरोकारवालाको आवश्यकता सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले मुटु रोग, मधुमेह तथा अन्य नसर्ने रोगका बिरामीहरूलाई उपयोगी मानिने, औषधीय गुण भएका र पोषणयुक्त खाद्यवालीको विश्व बजारमा माग बढ़िरहेकाले यस्ता जड़ीबुटी र खाद्यवालीको विकासका लागि आगामी बजेट र नीति तथा कार्यक्रममा जोड़ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सिराहामा महायज्ञ गर्नका लागि दलितको घर भत्काइएको घटनामा संलग्नमाथि कड़ा कानूनी कार्यवाही, आन्दोलनरत स्वास्थ्य कर्मीहरूको माग पूरा, विद्यालय शिक्षा विधेयकलाई सरकार र संसद दुवैले उच्च प्राथमिकतामा राखी चालू अधिवेशनबाटै पारित गर्न पनि ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले म्याग्दीको बेनी नगरपालिकाका 19 वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कार्यवाही गर्न, मध्यपहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी र जाजरकोटको मडेला जोड्ने भेरी नदीमा पुल निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। बाँकेको वेतहनीमा ट्याङ्करले ठक्कर दिँदा एलकेजीमा अध्ययनरत दुई बालकको मृत्यु भएको छ। डुडुवा गाउँपालिका ओडा नम्बर 2 वेतहनी चोकमा स्कूलबाट पढ़ेर घर फर्किँदै गरेका दाजुभाइ स्थानीय बालक विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिनुभयो। घटनाको विरोधमा बेतहनी चोकमा चक्का जाम गरेर स्थानीयले प्रदर्शन गरेका छन् भने बालकलाई ठक्कर दिने ट्याङ्करमा आगजनी गरेका प्रहरीले जनाएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्डको देहरादूनमा यही चैत्र 8 गतेदेखि 14 गतेसम्म तेस्रो इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव 2025 सञ्चालन गरिरहेको छ। त्यस मेलाले नेपाल र भारत बीचको व्यापार, पर्यटन, संस्कृति र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। भारतको देहरादून पुगेर हाम्रा कञ्चनपुर संवाददाता हरीश चन्द्र भागले तयार पारेको रिपोर्ट।
भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ। 5 दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल र भारत बीचको व्यापार, पर्यटन, संस्कृति र आपसी सम्बन्धलाई अझ सुदृढ गर्ने उद्देश्यले गरिएको हो। नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 1.5 करोड़ र कञ्चनपुर उद्योग वाणिज्य संघबाट 1.5 करोड़ गरी कुल 3 करोड़ रूपैयाँको लागतमा रूपमा आयोजना गरिएको यो मेलामा नेपाल र भारतका 100 भन्दा बढी व्यापारिक तथा प्रवर्धनात्मक स्टलहरू राखिएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी,
यसको मेन उद्देश्य के हो कि नेपाल र भारतको व्यवसाय बीचमा समुद्र सम्बन्ध बनाउने, बोर्डरलाई स्मुथली बनाउने र नेपालमा यहाँबाट कसरी पर्यटकहरूलाई त्यहाँ भित्र्याउन सकिन्छ त्यो कुराको नलेजको लागि हामीले यहाँ यो महोत्सवको आयोजना गरिरहेका छौँ।
यो मेला नेपाल भारत व्यापार तथा पर्यटन प्रवर्धनका लागि एउटा ऐतिहासिक अवसर हो। दुवै देशका व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रवर्धन गर्न पाएका छन्, जसले आगामी दिनमा व्यापार विस्तार गर्न ठूलो भूमिका खेल्नेछ। नेपालका विभिन्न क्षेत्रबाट यो देहरादूनमा स्टल राख्नुभएका नेपाली व्यवसायीहरू,
कमल भण्डारी, तानसेन पाल्पा, नेपाली मूलका धेरै यिनी हुन्छ, उहाँहरूले पालपाली ढाकालाई यहाँ पनि प्रयोग गरिदिनु होला, पर्यटन प्रवर्धनको लागि अझै गाढा सम्बन्ध राखोस्, भाइचाराको सम्बन्ध रहोस् भनी चाहन्छु।
माया गुरुङ, ताप्लेजुङबाट अलैँचीको रेसाको सामानहरू लिएर यहाँ दोस्रो चोटि आएको, यसपालि चाहिँ कस्तो हुन्छ, पहिलो चोटि राम्रै भयो थियो।
यस मेलामा भारतका विभिन्न क्षेत्रमा उत्पादित सामग्रीहरू र उद्योग तथा पर्यटन प्रवर्धनका सामग्रीहरू समेत प्रदर्शनमा राखिएका छन्। विशेष गरी यहाँ नेपाली मूलका नागरिकहरूको यो मेलामा आकर्षण बढेको छ। नेपाली मूलका नागरिकहरू
करनबाट इन्डो नेपालको जुन मेला लागेको छ यो देखेर चाहिँ धेरै खुसी लाग्यो, त्यहाँको पनि बिजनेसले प्रमोट गर्नको लागि चाहिँ मलाई लाग्छ यो राम्रो अपर्च्युनिटी हो।
मेरो नाम गीता भण्डारी, देहरादूनमै रहन्छ हामी, छिद्रवाला भन्ने गाउँमा। बहुत राम्रो, यस्तो कोही पनि प्रोग्राम हुन्छ कहीँ नेपाली हामी जरुर आउँछ, हामीलाई बहुत राम्रो लाग्छ। नेपालको मान्छेहरूले यति राम्रो राम्रो सपहरू लगाएको छ, प्राउड फिल हुन्छ यस्तो हेर्दाखेरि।
इन्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव 2025 नेपाल भारत व्यापार तथा पर्यटन प्रवर्धनका लागि एउटा महत्वपूर्ण मञ्च उपलब्ध गराएको छ। व्यापारिक आदान प्रदान सँगै सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउने यो मेलाले दुवै देशका नागरिकहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, देहरादून, उत्तराखण्ड, भारत।
नेपालमा क्षयरोगका 40% बिरामी अझै समाजमा लुकेर बसेकोले उपचारको दायरामा नआएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका करिब 40% अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू उपचारको दायरामा नआएकोले तिनको खोजी चुनौतीपूर्ण भएको बताउनुभयो। उहाँले अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिहरूको संख्यामा ठूलो अन्तर रहेको बताउनुभयो। केन्द्रका अनुसार नेपालमा वार्षिक 68,000 क्षयरोगका बिरामी हुने गरेको उल्लेख गर्दै केन्द्रले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। केन्द्रका निर्देशक डाक्टर तिवारीले सन् 2030 क्षयरोग महामारीको अन्त्य र 2050 क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ अघि बढ़िरहेकोले सबै क्षेत्रको सहकार्य जरूरी रहेको बताउनुभयो। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिमा विवाहका लागि 20 उमेर पुग्नुपर्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ। समितिको आजको बैठकमा सांसदहरू नगिना यादव, रंजु कुमारी झा, पूर्णबहादुर घरती लगायतले विवाह सम्बन्धी हालको व्यवस्था व्यवहारिक नभएकोले संशोधन गरी 18 कायम राख्न उपयुक्त हुने सुझाव दिनुभयो। समितिका सदस्य नागिना यादवले कानूनले विवाहको उमेर 20 भने पनि समाजमा व्यवहारिक अभ्यासका रूपमा कतिपयको 20 अघि विवाह भइरहेको बताउनुभयो। समिति सदस्य रंजु कुमारी झाले युवाको ठूलो संख्या लागू औषध र जबरजस्तीकरणीको मुद्दामा कारागारमा रहेको अनुगमनबाट देखिएको जानकारी दिनुभयो। समितिका सदस्य ध्रुवबहादुर प्रधानले विवाहको उमेर सम्बन्धी जोड़िएर आएका प्रश्नबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो। सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन 18 उमेरलाई आधार मानिएपछि विवाहका लागि 20 कायम गर्न आवश्यक नरहेको तर्क गर्नुभयो। बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री रमेश लेखकले बाल विवाह सम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेर सम्बन्धी प्रावधान सुधार गरी जान सकिने बताउनुभयो। कानून मन्त्री अजय कुमार चौरसियाले विवाह सम्बन्धी उमेर र त्यसको उल्लंघन गरे हुने दण्ड सजाय सम्बन्धी नयाँ प्रावधान समेटिएको विधेयक केही समयभित्र संसदमा प्रस्तुत हुने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनु भएको छ। नेपाली कंग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। विश्व मौसम दिवसका अवसरमा जल तथा ऊर्जा आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्व सूचना सेवा विस्तार गरिएको बताउनुभयो। सबैका लागि समयमै पूर्व सूचना यस वर्षको विश्व मौसम दिवसको नारा रहेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ़ाउने अभियानमा संचार जगत लाग्नुपर्ने बताउनु भएको छ। प्रेसौतारी नेपालको आजदेखि विराटनगरमा शुरू भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले संचार जगतले प्रजातन्त्र स्थापना भएपछि मुलुकमा आएको परिवर्तनका विषयमा जनतामा सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर काम गर्दै आएका पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो। तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रेस चौतारीसँग आबद्ध देशभरका पत्रकारहरूको सहभागिता रहेको र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। बाँकेको डुरूवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि योजना निर्माण गरी काम गर्दै आएको छ। गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्वर्धन र प्रचार प्रसारमा ध्यान दिएको डुडुवा गाउँपालिकाले पिकनिक स्थल र होमस्टेहरूको विकासलाई प्राथमिकता दिएको छ। डुडुवाको वडा नम्बर एकमा 150 फीट अग्लो भगवान शिवको प्रतिमासँगै त्यस क्षेत्रमा अन्य संरचना निर्माणको काम भइरहेको छ। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी:
हाम्रो चाहिँ सोच के हो भने डुडुवा गाउँपालिकामा 2-4 ठाउँमा पिकनिक स्पट होमस्टे उता मान्छेहरू चिसा पानी गाभर जान्छन्, यताका पनि आफ्नो चाहिँ भएका कुराहरूलाई अवलोकन पनि गर्नुहुनेछ र पिकनिकमा रमाइलो पनि गर्न पाउनुहुन्छ। त्यो सोचले हामीले काम गर्यौं।
आन्तरिक पर्यटकलाई आकर्षण गर्न पिकनिक स्पटका साथै अवलोकनको दायरालाई अझ फराकिलो बनाउने सोचले काम गरिएको छ। घुम्न तथा रमाउन जाने आन्तरिक पर्यटकले भौतिक संरचनाको साथै अन्य क्षेत्रलाई अझ व्यवस्थित गर्न गाउँपालिकालाई सुझाव दिएका छन्। नेपालगंजबाट पिकनिकका लागि डुडुवा 5 नानापुर स्थित सिद्धि विनायक लायन्स पार्क पुग्नु भएकी मनिषा राणा:
नेचर वाइज यो ठाउँ एकदमै राम्रो छ, पुरै ग्रीनरी छ, होइन, पानीको व्यवस्थाहरू सबै छ, तर हल्का व्यवस्थित अलिक फोहोरो हिसाबले हुन्छ, किनभने हुन त त्यो पिकनिक खेल्न आउनेहरूले आफैले पनि फोहोर गरिदिएर पनि हुन सक्छ। त्यसलाई हल्का क्लिननेसको म्याटरलाई हेरिदिए भने चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो हुन्छ। अनि गार्डनरी टाइपको बनाइदिए पनि बच्चाहरूको लागि खेल्नलाई स्विङहरू राखिदिने, एक दुईवटा पिङहरू राखिदिए भने
गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न विभिन्न संरचना निर्माण गरेसँगै त्यस क्षेत्रमा विभिन्न चाडपर्वका साथै विदाको दिन आन्तरिक पर्यटकको भीड़ लाग्ने गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका 19 अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिनुभएको छ। उहाँ नेतृत्वको टोली निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न हिजो साँझ लालबन्दी पुगेको हो। कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगंगा नगरपालिका 4 हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ। कर्णाली प्रदेश सरकारले 6 वर्ष अघि 70 लाख रूपियाँको लागतमा विषादी प्रयोगशाला भवन निर्माण भए पनि कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले बताउनुभयो। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति नियमित बनाउन उच्च क्षमताका 3 सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ। बाराको अम्लेखगंज तथा प्रसौनी र पर्साको वीरगंजमा निर्माणाधीन 132 केवी क्षमताका 3 सबस्टेशन अन्तिम चरणमा पुगेको हो। अब अन्तर्राष्ट्रिय समाचार: इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 41 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा भएको हवाई आक्रमणमा हमासका उच्च अधिकारी सलाह अल वर्दाविल र उनकी श्रीमतीको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। पहिलो युद्ध विराम लगत्तै इजरायलले शुरू गरेको आक्रमणमा 50,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् 2023 अक्टोबर 7 हमासले इजरायल सीमा क्षेत्रमा आक्रमण गरी करिब 1200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि इजरायलले गाजा क्षेत्रमा व्यापक आक्रमण शुरू गरेको हो। यसैबीच इसाई धर्मगुरू पोप फ्रान्सिसले तत्काल इजरायलले गाजामाथिको आक्रमण रोक्नुपर्ने बताउनु भएको छ। अस्वस्थताका कारण 5 हप्ता भन्दा बढ़ी अस्पतालमा रहेर डिस्चार्ज हुनुभएपछि धर्मगुरू फ्रान्सिसले इजरायली आक्रमणमा धेरै मानिसहरू मारिएको प्रति दुःख व्यक्त गर्नुहुँदै तत्काल युद्ध विराम गरिनुपर्नेमा जोड़ दिनुभयो। चीनले आर्थिक विश्वव्यापीकरणलाई सही बाटोमा अघि बढ़ाउने घोषणा गरेको छ। चीन विकास मंचको बैठकमा चीनका उच्च नेताहरूले विश्वव्यापी आर्थिक विखण्डन तीव्र हुँदा अस्थिरता र अनिश्चितता बढ़िरहेकोले आर्थिक विश्वव्यापीकरणको मार्ग अवलम्बन गरिनेमा जोड़ दिएका छन्। अमेरिकाले कट्टर कर वृद्धि गरी व्यापार युद्ध शुरू गरेपछि बेजिङले हालैको दिनहरूमा अमेरिकासँग व्यापार वार्ताका लागि खुला दृष्टिकोण राखेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योगमा 14 घण्टासम्म लोड सेडिङ गर्दा बजारमा महँगी बढ़ेको उद्योगीहरूले दावी गर्नु भएको छ। नेपाल सिमेन्ट उद्योग संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर महँगी बढ़ेको बताएका हुन्। स्टील उत्पादक संघका अध्यक्ष शोभाकर नेउपानेले हाल उद्योगमा घोषित रूपमा 12 घण्टा र अघोषित रूपमा 2 घण्टा गरी 14 घण्टा लोड सेडिङ भइरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले हिउँदमा 24 घण्टामा 12 घण्टा उद्योग बन्द गर्न नसकिने बताउनुभयो। सम्मेलनमा उद्योगीहरूले लोड सेडिङका कारण प्रति किलो 17.33 रूपियाँ लागत बढ़ेको र लोड सेडिङबाट मात्रै 9 रूपियाँ बढ़ी खर्च वृद्धि भएको जानकारी गराउनुभयो। गत हप्ता निरन्तर ओह्रारो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्सेको परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 54.62 अंकले घटेर 2614.68 बिन्दुमा कायम भएको छ। यस दिन 317 कम्पनीहरूका 1,23,71,280 किता शेयरहरू 6,32,41,000 रूपियाँमा किनबेच भएका छन्। बुद्धिस्ट पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले म्यानमारको यांगुनमा बौद्ध पर्यटन प्रवर्धन गरिने भएको छ। नेपाल पर्यटन बोर्डले यांगुनमा नेपाल म्यानमार व्यापार तथा पर्यटन एक्सपो 2025 आयोजना गरी पर्यटन प्रवर्धन गर्न थालेको हो। नेपाल र म्यानमार बीच 65 कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा बोर्ड र म्यानमार स्थित नेपाली दूतावासको सहकार्यमा यही चैत्र 8 र 9 गते भएको एक्सपोमा बौद्ध पर्यटन प्रवर्धनमा जोड़ दिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। तर्फबाट बौद्ध पर्यटन प्रवर्धनमा विशेष जोड़ दिँदै म्यानमारका पर्यटकलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान मार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी वैशाख 25-29 गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भूटानबाट सहभागिता हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा मेड इन नेपाल पेभिलियन तथा वस्तुगत संघहरूका छुट्टा छुट्टै पेभिलियनहरू रहने छन्। मेलामा 300 भन्दा बढ़ी स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री गरिनेछ।
अब खेल समाचार अझै बमबाट।
प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आइतबार लुम्बिनी प्रदेशलाई 131 रनको फराकिलो अन्तरले हराएको छ। आर्मीको यो 7 जित हो। उसले फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। सिद्धार्थ रंगशालामा भएको खेलमा जितको लागि 244 रनको लक्ष्य पछ्याएको थियो। अन्तत अत्यन्त खराब ब्याटिङ प्रदर्शनमा लुम्बिनी 27.1 ओभरमा सबै विकेट गुमाएर 112 रनमा समेटियो। आर्मीको यो 8 खेलमा 7 जित हो। उसले 14 अङ्क बनाएको छ। यो हारसँगै लुम्बिनीको फाइनल पुग्ने सम्भावना सकिएको छ। उसले 8 खेलबाट मात्र 8 अङ्क जोडेको छ। लुम्बिनीको यो 4 हार हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई 31 रनले हराएको छ। जितको लागि 243 रनको विजय लक्ष्य पछ्याएको कोशी प्रदेश 45.1 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 211 रनमा समेटियो। सुदूरपश्चिमको यो 3रो जित हो। जितका बावजुद सुदूरपश्चिम फाइनलको दौड़बाट बाहिरिसकेको छ। उसले 8 खेलबाट 6 अङ्क बनाएको छ। कोशीको यो 7 हार हो। उसँग मात्र 2 अङ्क रहेको छ। त्यस्तै एपीएफले गण्डकी प्रदेशलाई 31 रनले हराएको छ। एपीएफको यो जितसँगै अब पीएम कप फाइनलको होडमा तीन विभागीय टोली मात्र रहेका छन्। बाँकी सात परदेश टोलीको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ। स्ट्राटेक ओभल मैदानमा जितको लागि 259 रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश 50 ओभरमा 8 विकेट गुमाउँदै 227 रनमा समेटियो। यो जितमा एपीएफले 7 खेलबाट 10 अङ्क बनाएको छ। गण्डकीको 8 खेलमा यो 7 हार हो।
अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रहे सोही प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस। दिपालको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता 40% अनुमानित क्षयरोग प्रभावित उपचारको दायरामा नआएकाले क्षयरोगीको खोजी चुनौतीपूर्ण रहेको राष्ट्रिय क्षयरोग केन्द्रद्वारा जानकारी। बाँकेको बेतहनीमा ट्याङ्करले ठक्कर दिँदा स्कूलबाट घर फर्कँदै गरेका एकै घरका दुई बालकको मृत्यु र इजरायलले गाजामा गरेको आक्रमणमा 41 जनाको ज्यान गयो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।